بسم اللہ الرحمن الرحیم، درود و سلام و محمد و آل محمد علیہ السلام پر۔ ناظرین، السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے پیرس میں دہشت گردانہ حملے، اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، تو ملاحظہ فرمائیے انداز۔ جی ناظرین، اسلام دشمن سامراجی طاقتوں اور علاقے کی بعض عرب حکومتوں کے حمایت یافتہ تکفیری دہشت گردوں کی صفاقیت کا سلسلہ جاری ہے، اور اب مغربی ملکوں کے حمایت یافتہ دہشت گردوں نے خود اپنے آقاؤں کا بھی رخ کر لیا ہے۔ فرانس کے دارالحکومت پیرس میں بدھ سے شروع ہونے والے دہشت گردانہ واقعات کا سلسلہ جمعے کی رات ختم ہو گیا، لیکن جمعے کی ہی رات پاکستان کے شہر راولپنڈی میں انہی سامراجی ایجنٹوں نے میلاد النبی کے ایک جشن پر حملہ کر کے کم از کم 8 بے گناہ مسلمانوں کو شہید کر دیا، جو سبھی شیعہ مسلمان تھے۔ راولپنڈی کے واقعے کو شیعہ نسل کشی کا تسلسل قرار دیا جا رہا ہے، جس میں امریکہ، برطانیہ، اسرائیل اور علاقے کی بعض رجعت پسند حکومتیں بھی شامل ہیں۔ راولپنڈی کے سانحے پر ہم منگل کو انشاءاللہ پروگرام پیش کریں گے، لیکن فرانس میں جو دہشت گردی کے واقعات رونما ہوئے ان کے بارے میں عالمی سطح پر مختلف قسم کے تجزیے سامنے آ رہے ہیں۔ کچھ لوگوں کا کہنا ہے کہ یہ ایک حقیقت ہے کہ ایک بار پھر آستین کا سانپ خود صاحب آستین کو ڈس گیا۔ شام میں 2011 میں بشار اسد کی حکومت کا تختہ الٹنے کے لیے شام میں دہشت گرد گروہوں کی جن ملکوں نے ہر طرح کی مالی اور اسلحہ جاتی مدد کی تھی، ان میں فرانس بھی پیش پیش تھا، جبکہ فرانس کے حکام کو اس بات کا علم تھا کہ یہی دہشت گرد ایک دن ان کے لیے بھی درد سر بن سکتے ہیں۔ پیرس کے دہشت گردانہ واقعات کی ذمہ داری داعش نے قبول کی ہے اور کہا ہے کہ اس طرح کے حملے اور بھی ہوں گے، اور اب اس کے بعد امریکہ اور برطانیہ کی باری ہے۔ سوال یہ ہوتا ہے کہ جن گروہوں کو امریکہ اور مغربی ملکوں نے پروان چڑھایا، انہوں نے اب اپنے ہی سرپرستوں کو نشانہ بنانے کا فیصلہ کیوں کر لیا؟ یا پھر مغربی ممالک ایک اور 11 ستمبر جنم دینا چاہتے ہیں اور اس طرح مسلمانوں کے خلاف عالمی سطح پر دوبارہ مہم چلانے کی کوشش تو نہیں کر رہے ہیں؟ کیا اس بار داعش کا بہانہ بنا کر جارج بش کی طرح ایک اور صلیبی جنگ مسلمانوں کے خلاف چھیڑنے کی کوشش کی جا رہی، یا پھر اس قسم کے حملوں کے کچھ اور بھی مقاصد ہو سکتے ہیں؟ کیا داعش میں اتنی جرات ہے کہ کسی خاص منصوبے کے بغیر وہ اپنے ہی سرپرستوں کے خلاف اٹھ کھڑا ہو؟ اگر ایسا ہوتا ہے تو اس کو آئندہ مالی اور اسلحہ جاتی حمایت کون دے گا؟ یا پھر داعش میں بھی اچھے اور برے داعش کا بہانہ بنا کر مسلمانوں اور اسلام کو بدنام کرنے کے لیے مغربی ملکوں کی جانب سے دہشت گردی کے تعلق سے دوغلی پالیسی جاری رہے گی؟ بہرحال، فرانس کے واقعات نے اس قسم کے بہت سے سوالات جنم دیے ہیں، جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے آج کے اس پروگرام میں، مگر ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ ترتیب دی ہے، پہلے اسے دیکھتے ہیں، پھر آپ کی خدمت میں اور اپنے مہمانوں کی خدمت میں حاضر ہوتے ہیں۔
فرانس میں حالیہ دہشت گردانہ حملوں کا سلسلہ پیرس میں بدھ کے روز ایک جریدے کے دفتر پر حملے سے شروع ہوا، جس میں فرار ہونے والے دونوں حملہ آوروں کو کئی گھنٹے کے آپریشن کے بعد جمعے کے روز پولیس نے موت کے گھاٹ اتار دیا۔ جس وقت پولیس نے ان دونوں دہشت گردوں کا محاصرہ کر رکھا تھا، اسی وقت پیرس میں پورٹ وینسان پر ایک افریقی نژاد نوجوان نے ایک اسٹور پر قبضہ کر کے وہاں موجود کچھ افراد کو یرغمال بھی بنا لیا تھا۔ اس کا مطالبہ تھا کہ ان دونوں بھائیوں کو نکلنے کا راستہ دیا جائے، بصورت دیگر وہ سب کچھ دھماکے سے تباہ کر دے گا۔ اس دوران اس نے چھوٹے پیمانے پر کئی دھماکے بھی کیے، اور یہ سلسلہ 3 گھنٹے تک جاری رہا۔ آخرکار پولیس نے مذکورہ حملہ آور کو بھی ہلاک کر دیا، اور اس حملے میں 4 یرغمالی بھی مارے گئے۔ فرانسیسی حکام کا کہنا ہے کہ ہلاک ہونے والے تینوں دہشت گرد بدھ کے روز فرانسیسی کامک جریدے شارلی ایبدو پر حملے میں ملوث تھے، جس میں 12 افراد ہلاک ہو گئے تھے۔ اگرچہ دہشت گردوں کی ہلاکت کے بعد سیکورٹی آپریشن بظاہر ختم ہو گیا ہے، تاہم فرانس کی سیکورٹی فورس ابھی تک اس لڑکی کو تلاش کر رہی ہے جس نے جمعرات کے روز افریقی نژاد شہری کے ساتھ مل کر ایک خاتون پولیس اہلکار کو فائرنگ کر کے ہلاک کر دیا تھا۔ فرانس کے وزیر اعظم نے بتایا کہ دہشت گردی کے حالیہ واقعات میں مجموعی طور پر 17 افراد مارے گئے ہیں۔ انہوں نے اسی کے ساتھ حالیہ واقعات میں پولیس اور سیکورٹی دستوں کی کارکردگی کو بھی قابل تعریف قرار دیا۔ فرانس کے وزیر اعظم نے اسی کے ساتھ یہ بھی کہا کہ حالیہ دہشت گردانہ حملے ملک کی انٹیلیجنس شکست بھی ہیں۔ مانائل والز کا کہنا تھا کہ دہشت گردانہ حملوں سے واضح ہو گیا ہے کہ ہمارے انٹیلیجنس نظام میں خرابیاں ہیں۔ القاعدہ کے علاوہ شام اور عراق میں دہشت گردی کا بازار گرم کرنے والے تکفیری دہشت گرد گروپ داعش نے بھی پیرس حملوں کی ذمہ داری قبول کی ہے۔ بہرحال، یہ سوال ابھی اپنی جگہ پر باقی ہے کہ دہشت گردی کے اس واقعے کے محرکات کیا ہیں، اور کون سے وہ اسباب ہیں جن کی وجہ سے دہشت گردی کا اتنا بڑا سانحہ فرانس جیسے ملک میں رونما ہوا ہے۔ ادھر فرانس کے صدر فرانسوا اولین نے اس بات کی سختی کے ساتھ تردید کی ہے کہ ان حملوں کا اسلام سے کوئی تعلق ہے۔ اپنے ایک بیان میں انہوں نے کہا کہ اس واقعے میں ملوث عناصر ایسے انتہا پسند ہیں جن کا اسلام سے کوئی تعلق نہیں ہے۔ انہوں نے عوام سے اتحاد برقرار رکھنے کی اپیل کرتے ہوئے کہا کہ وہ اتوار کے روز ہونے والے یونٹی مظاہروں میں بھرپور طریقے سے حصہ لیں۔ دریاسنا فرانس کے وزیر اعظم مانوئل والز نے اعلان کیا ہے کہ اتوار کو دہشت گردی کے خلاف ملک گیر مظاہروں کی سیکورٹی کے لیے خاص انتظامات کیے گئے ہیں۔ انہوں نے ایک ٹیلی ویژن انٹرویو میں بتایا کہ ان مظاہروں میں جو پورے ملک میں کیے جائیں گے ملک کے سبھی طبقے کے لوگ شرکت کریں گے۔ انہوں نے بتایا کہ اتوار کو نکالے جانے والی ریلیوں کا مقصد دہشت گردی کے حالیہ واقعات میں مارے جانے والے لوگوں کے پسماندگان سے اظہار یکجہتی اور دہشت گردی و انتہا پسندی سے نفرت و بیزاری کا اعلان ہے۔
جی ناظرین، اب آتے ہیں اپنی گفتگو کی طرف، اور اس کے لیے سب سے پہلے چلتے ہیں فرانس کے پڑوسی ملک برطانیہ یعنی لندن، جو ہمارے اسٹوڈیو میں موجود ہیں عالمی امور کے ماہر احمد زبیری صاحب۔ السلام علیکم جناب۔ زبیری صاحب السلام علیکم۔
السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
جی زبیری صاحب، میں آپ سے پوچھنا چاہوں گا کہ یہ سوال اپنی جگہ اب بھی باقی ہے کہ پیرس کے حملے کے محرکات اور مقاصد کیا تھے، کچھ کہنا چاہیں گے آپ؟
بھائی آپ کی آواز کٹ کٹ کے آ رہی ہے، مجھے کچھ سنائی نہیں دے رہا۔
میں نے کہا کہ یہ سوال اب بھی اپنی جگہ باقی ہے کہ پیرس دہشت گردانہ حملے کے محرکات اور مقاصد کیا تھے، آپ کیا فرمائیں گے؟
کوئی آواز نہیں آ رہی آپ کی بھائی، کچھ ٹیکنیکل پرابلم ہے۔
جی ہمارے ساتھی کوشش کریں گے کہ آواز بہتر ہو جائے، ایک بار ہم پھر کوشش کریں گے کہ آپ کی طرف آئیں۔ چلتے ہیں اس وقت اسلام آباد اسٹوڈیو جہاں پر موجود ہیں عالمی امور کے ماہر اور سینئر تجزیہ نگار پروفیسر نذیر حسین صاحب۔ السلام علیکم جناب۔ نذیر حسین صاحب، میں یہی سوال آپ سے بھی دہراؤں گا کہ کیا مقاصد و محرکات ہو سکتے ہیں پیرس دہشت گردانہ حملے کے؟
جی السلام علیکم عباس بھائی۔
وعلیکم السلام، جی شکریہ۔
عباس ری صاحب، اس کے کئی جہتیں ہیں اور کئی پہلو ہیں جن پہ ہم بات کر سکتے ہیں۔ سب سے پہلے تو آپ یہ دیکھیے کہ گزشتہ کئی سالوں سے جو پیرس میں، خاص طور سے فرانس میں، جو حکومتی اقدامات ہیں ان کے خلاف ایک رد عمل ظاہر ہو رہا تھا۔ آپ کو یاد ہے، ہمارے ناظرین بھی یہ جانتے ہیں کہ وہاں پہ ایک قدامت پسند حکمران جماعت آ گئی تھی جس نے اپنی حکومت بنائی۔ ان کی پالیسیز کافی سخت تھیں، آپ کو یاد ہوگا انہوں نے پردے کے معاملے میں کافی سختی کرنے کی کوشش کی، اس کے علاوہ مساجد کے معاملے میں کافی سختی کرنے کی کوشش کی، اور اس کے بعد جو مذہبی آزادی ہے پیرس میں خاص طور سے مسلمانوں کے لیے، ان پہ کافی قدغنیں لگانے کی کوشش کی گئی تھی۔ دوسری طرف آپ کو یہ بھی بتا دوں کہ پیرس ایک کاسموپولیٹن سٹی ہے، بہت بڑا شہر ہے، اور اس میں جو عرب لوگ ہیں بہت زیادہ ہیں، بہت زیادہ ہیں، اور یہ بڑی اہم بات ہے کہ وہاں پہ مروکن ہیں، وہاں پہ الجزائر کے لوگ ہیں، وہاں کے جتنے بھی وہ جو فرانکو سپیکنگ لوگ ہیں وہاں پہ موجود ہیں، آبادکار ہیں، نوکریاں کر رہے ہیں، جابس کر رہے ہیں۔ تو ایک تو یہ بڑی وجہ ہو سکتی ہے کہ وہاں پہ جو مذہبی آزادی کو ختم کرنے کی کوشش کی گئی تھی اس کا ریئیکشن ہو سکتا ہے۔ دوسرا، جو اخبار کے دفتر پہ حملہ ہوا وہ تو بڑا آبیس ہے کہ وہ حضور صلی اللہ علیہ وسلم کی شان میں گستاخانہ جو خاکے جو ہیں وہ ترتیب دیے گئے، تو اس کے ریئیکشن کے طور پہ یہ بات ہو سکتی ہے۔ ہم یہاں پہ یہ کہنا چاہتے ہیں کہ مسلمان تفریق نہیں کرتے کہ یہ یہودیوں کے پیغمبر ہیں یا یہ عیسائیوں کے پیغمبر ہیں، یہ مسلمانوں کے پیغمبر ہیں، کیونکہ مسلمانوں کے نزدیک تمام انبیاء، 124,000 انبیاء جو متبرک ہیں، محترم ہیں، قابل عزت ہیں، قابل احترام ہیں۔ لہذا آزادی رائے ایک طرف، لیکن اس آزادی رائے کے پس پشت جو محرکات ہیں، جو عوامل ہیں، وہ ان چیزوں کو ہوا دے رہے ہیں جو کہ خطرناک ہے۔ یہ تو ایک بات ہوئی۔ دوسری بات بڑی اہم ہے، وہ یہ ہے کہ دہشت گردی کسی بھی لحاظ سے ہو، کسی بھی عمل میں ہو، کسی بھی طریقے سے ہو، وہ قابل مذمت ہے، چاہے وہ مذہبی دہشت گردی ہو، سیاسی دہشت گردی ہو، سٹیٹ ٹیررزم ہو، اس کو ہر انسان، ہر ذی شعور جو ہے وہ کنڈیم کرے گا۔ لیکن اس کا ایک بڑا اہم پہلو ہے جو آپ نے اپنے ابتدائی میں بتایا، जो आपने अपनी रिपोर्ट में बताया वो ये है कि दाइश एक ऐसी तंजीम है जिसको क्रिएट करने में मगरबी ममालिक का और अमेरिका का बहुत बड़ा हाथ है, और मैं इस पे गुज़िश्ता एक साल से काम कर रहा हूँ और ये बार बार आवाज़ें आ रही हैं, बार बार ये आवाज़ें आ रही हैं मगरबी मीडिया से कि इस दाइश की वजह से जो यूरोप के लोग हैं वो रेडिकलाइज हो रहे हैं, अब मुझे इसका उर्दू में तर्जमा नहीं आ सकता अनफॉर्चुनेटली, कि वो रेडिकलाइज हो रहे हैं बहुत ज़्यादा, और ये रेडिकलाइजेशन जो है वो सिर्फ मुसलमानों की हद तक नहीं है, ये वहाँ के जो बासी हैं यूरोपियन लोग हैं गोरे जिनके हैं उनको भी ये रेडिकलाइजेशन हो रही है। लिहाजा इसके पीछे महरकात ये भी हो सकते हैं कि एक तो रेडिकलाइजेशन जब इनको भेजा गया मुख्तलिफ जगहों पर लड़ने के लिए तो रेडिकलिज्म जो है वो घर वापस आ गया, जो एक बहुत बड़ा खतरा है ना सिर्फ फ्रांस के लिए पेरिस के लिए बल्कि पूरे यूरोप के लिए। अब इसका एक तीसरा जहत भी है, वो तीसरा जहत ये है जिसकी तरफ आपने भी इशारा किया था कि क्या जैसे पहले पाकिस्तान और कुछ ममालिक ने मिलकर तालिबान को बनाया था और बाद में वही तालिबान जो हैं वो उनके लिए एक तो उन्होंने 9/11 क्रिएट किया लेकिन दूसरे मरहले में वो उन्हीं के लिए सर दर्द सर बन गए थे, तो लिहाजा यहाँ भी वो सूरत हाल पेश आ सकती है कि क्या दाइश को इस्तेमाल करते हुए वो मुसलमानों पे कोई एक नई और चढ़ाई तो नहीं करना चाह रहे। लेकिन मुझे इससे मबर्रा एक और चीज़ कहनी है, वो ये है कि दाइश इस वक्त ना सिर्फ ये कि वो दूसरे ममालिक के हाथों में खेल रहा है बल्कि वो अपने मुसलमानों को ही कत्ल कर रहा है, चाहे वो इराक की सूरत हाल हो, सूर्या की सूरत हाल हो, तुर्की की सूरत हाल हो, तो वहाँ पे ये ख़तरनाक चीज़ें जो हैं वो जन्म ले रही हैं। लिहाजा इन सारी मजमून सूरत हाल का जायज़ा लेते हुए सारे ही अनासर जो हैं वो इकट्ठे हो जाते हैं जो हालिया पेरिस में दहशतगर्दी हुई है, इसमें अभी कई चीज़ें जो हैं वो सामने आना बाकी हैं कि क्या असल सूरत हाल है और इससे कैसे निमटा जाएगा। लेकिन ये बात बड़ी क्लियर है, रोज़ रोशन की तरह आया है कि जो बीज यूरोपियन ममालिक ने आज से कुछ अरसा पहले इराक में और सीरिया में और फलस्तीन में बोया था आज उसका वो फल काट रहे हैं।
बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा आपके सामने प्रोफेसर साहब। चलते हैं एक बार फिर लंदन स्टूडियो जहाँ पर मौजूद हैं आलमी उमूर के माहिर अहमद जुबैरी साहब। अस्सलाम वालेकुम जनाब।
अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू।
जी शुक्रिया जुबैरी साहब। फ्रांस के सदर फ्रांसवा ओलैंड ने कहा है कि इस दहशत गर्दाना हमले का इस्लाम से कोई रब्त नहीं है, और मगरबी मीडिया कोशिश कर रहा है कि इस जरीदे के उस तौहीन आमेज एकदाम से वाकई को जोड़ा जाए जो उसने हुजूर सल्लल्लाहु अलैहि वसल्लम की शान में गुस्ताखी करके 2012 में किया था। लेकिन मैं, आप और जो भी सच्चा मुसलमान है वो सब जानते हैं कि हुजूर की तालीमात भी इस बात की इजाज़त नहीं देती, खुद हुजूर भी इस बात की इजाज़त नहीं देते और उलमाए इस्लाम भी इस बात की इजाज़त नहीं देते कि हुजूर की शान में गुस्ताखी के बहाने बेगुनाह लोगों का खून बहाया जाए। यकीनन शरीयत में इस बात का हुक्म है कि जो शान रिसालत में गुस्ताखी करे वो वाजिबुल कत्ल है, सलमान रुश्दी जैसा शख्स। लेकिन सलमान रुश्दी के आड़ में बेगुनाहों का खून बहाना किसी भी एतबार से जायज़ या उसका जवाज नहीं बन सकता, और फ्रांस के सदर ने भी कहा है कि इस्लाम का इससे कोई रब्त नहीं, तो फिर मगरबी मीडिया क्यों इस बात को प्रोपेगंडा कर रहे हैं कि ये जो है वो मुसलमानों का काम है और इस्लाम वालों का काम है, जैसा कि गुज़िश्ता 2-3 दिनों से देखा जा रहा है।
जी ये मसला इतना सिंपलिस्टिक नहीं है, हम तो 21st सेंचुरी में से गुजर रहे हैं, आप कोई एक लेबल किसी पर नहीं लगा सकते, इसकी बहुत सारी मुहरकात हैं। मैं सबसे पहले आपको बताऊं कि जब अल्जीरिया और मराकश को गुलाम बनाया गया तो वहाँ के लोगों की हालात जो है वो बड़ी खस्ता हालत में, फिर उनको गुलाम बना के लाया गया फ्रांस में, और उनके साथ जो पिछले 200 साल या 300 साल में बर्ताव किया गया ये उसी की रिप्रिकॉशन हो सकती है। लेकिन जैसा कि आपने फरमाया कि सूरह मुआहिदा की आयत नंबर 32 में खुदावंद कुदूस फरमाते हैं कि जिसने किसी एक बेगुनाह बनी नो इंसान का कत्ल किया, एक इंसान का कत्ल किया गोया कि उसने पूरी बनी नो इंसान को कत्ल कर दिया। तो इससे अगर इस तनाजर में हम देखें तो ये लोग जो हैं वो एक तरफ तो हुब्बे रसूल सल्लल्लाहु अलैहि वसल्लम तो एक तरफ है, और दूसरी तरफ इस किस्म की दहशतगर्दी जो है उसको हम कभी इसके पैरेलल नहीं कर सकते। फिर आप ये देखें कि वो एक जो अफ्रीकन नजाद हैं, दो भाई तो जो हैं वो अल्जीरियन थे, एक अफ्रीकन नजाद जो है एक अपनी गर्लफ्रेंड के साथ रह रहा था, तो ये कहां का इस्लाम है? بغیر نکاح کے اگر رہ رہا تھا، یہ کہاں کا اسلام ہے؟ تو یہ بالکل میوٹیلیٹڈ فارم آف اسلام ہے، اور اس کی جیسا کہ آپ نے پروفیسر صاحب نے بھی فرمایا اور آپ نے بھی فرمایا، اس کی وہ شاخصانے ہیں جو عراق سے، اس کے بعد دیکھیں جی کئی صدیوں سے شروع تھے، لیکن موجودہ تاریخ میں عراق سے جو شروع ہوئے اس کی یہ کلمینیشن ہو رہی ہے۔ ہم کسی صورت میں کسی بے گناہ آدمی کو مارنے کا کوئی جواز پیدا نہیں کر سکتے۔ مجھے بھی حضور اکرم صلی اللہ علیہ وسلم سے اتنا ہی پیار ہے جتنا آپ کو ہے، جتنا ساری مسلم امہ کو ہے، تقریباً 2 بلین انسانوں کو ہے۔ لیکن اگر ہم اس کو پورے تناظر میں دیکھیں، اگر آپ نے دیکھیں، اگر شریعہ لگی ہوئی ہے فرانس میں تو آپ یہ کمل عمل کر سکتے ہیں، اگر نہیں ہے تو پھر اس کے مارنے سے نفرتیں اور بڑھیں گی، اور وہ لوگ جو اسلام کی طرف مائل ہو رہے ہیں، اور میں الحمدللہ اس مسئلے میں بڑا کام کر رہا ہوں، میرے ساتھ کوئی ساتھی ہیں، وہ اب جناب شک و شکوک میں پڑ گئے ہیں کہ واقعی جو مسلمانوں کے متعلق کہا جاتا تھا کہ انہوں نے تلوار کے زور سے اسلام پھیلایا، یہ بات صادق آتی ہے، اگرچہ یہ صحیح نہیں ہے، لیکن ہر آدمی کی رائے کو آپ تبدیل نہیں کر سکتے، اپنے اعمال سے، اپنے کرتوتوں سے ہم کر سکتے ہیں، ان کو بتا سکتے ہیں کہ اسلام بڑا پیسفل مذہب ہے۔
جی بہت شکریہ، میں پھر حاضر ہوں گا۔ چلتے ہیں دہلی اسٹریٹجی، یہاں پر موجود ہندوستان کے سینئر تجزیہ نگار اور اسٹریٹجی کو مور کے ماہر قمر آغا صاحب، السلام علیکم جناب۔ قمر آغا صاحب، میرا سوال آپ سے یہ ہے کہ جیسا کہ خود ایران کے صدر ڈاکٹر حسن روحانی نے بھی فرمایا اور بہت سے تجزیہ نگاروں کا خیال ہے کہ یہ فرانس کا دہشت گردانہ حملہ اسلامو فوبیا کو ہوا دینے اور اسلام کو بدنام کرنے کی ایک اور سازش ہے، کیا فرمائیں گے آپ؟
جی، کسی حد تک یہ صحیح بات ہے، اگر دیکھا جائے تو اس سے ریسزم بہت بڑھ رہی ہے، محض فرانس میں نہیں بلکہ اس پورے خطے میں، ویسٹرن یورپین کنٹریز میں۔ ناروے نے 10,000 لوگوں کو ایکسپل کرنے کی بات کی ہے، مسلمانوں کو وہاں سے، جو اسائلم سیکر تھے، جس میں زیادہ تر افغان اور صومالین اور دوسرے دیشوں کے لوگ تھے، ان کو وہ ایکسپل کریں گے، اور یہی نہیں بلکہ انہی نے کہا بھی ہے کہ امریکہ اور دوسرے یورپین دیش سے، کہ ان لوگوں کو واپس بھیجا جائے، جس ملک سے آئے ہیں ہم ٹالریٹ نہیں کریں گے۔ 6 ملین یعنی تقریباً 60 لاکھ مسلمان فرانس میں رہتا ہے، اس کے لیے ایک بہت بڑی مشکل کھڑی ہو گئی ہے وہاں پہ، اور کچھ لوگ تو کافی پہلے سے رہتے تھے وہاں پہ، جس طریقے کی یہ حرکتیں ہوئی ہیں۔ دوسری طرف یہ بھی ہوئی ہے کہ وہاں پہ ریسزم بھی بڑھتی چلی جا رہی ہے، وہاں پہ اس قسم کی فار رائٹ جو پولیٹیکل پارٹیز تھیں ان کا بہت بڑا فائدہ ہوا ہے، اس میں ان کی تعداد اور بڑھ جائے گی الیکشن میں آنے والے وقتوں میں، ووٹنگ بھی ان کی بہت بڑھنے کی امید نظر آ رہی ہے جس طریقے، اور ایک نفرت مسلمانوں کے قریب۔ یہ حملہ جن لوگوں نے کیا ہے، میں سمجھتا ہوں انہیں کوئی بھی اپنا آبجیکٹو پورا کرنے میں نہیں ہوگا، اس سے کچھ بھی نہیں ملے گا حاصل اصول ان کو ہوگا، سوائے نقصان کے اور کچھ نہیں ہوگا۔ دوسری بات ایک یہ بھی ہے، اس طرح کے جو حرکتیں ہو رہی ہیں پچھلے کافی دنوں سے، چاہے وہ فرانس میں ہو یا پاکستان میں، وہ اسکول کے اوپر جس طریقے سے پشاور میں ہوا، جس میں 150 بچے اور ٹیچرز اور اسٹاف وہاں کا مرا، پھر اس کے علاوہ لگاتار ابھی جو کل یا پرسوں امام باڑے پہ جو حملہ ہوا وہاں پہ، اس طریقے کے جو حملے ہو رہے ہیں، یا عراق میں جس طریقے سے شیعوں کے اوپر، یا وہاں کرسچن کمیونٹی کے اوپر، یا وہاں پہ ایزیدیز کے اوپر، یا خود سنی لبرل جو لوگ ہیں ان کے خلاف جس طرح سے، جس طرح سے ان کو مارا جا رہا ہے، یہ کسی بھی سویلائز سوسائٹی کا میں یہ ایکسیپٹ نہیں کیا جا رہا۔ سوال اس بات کا ہے کہ یہ چیزیں ایسی کیوں ہو رہی ہیں، دو وجہ ہے۔ سب پہلی وجہ تو یہ ہے کہ اس پورے خطے میں بہت سی حکومتیں فیل ہو رہی ہیں، اور فیل ہونے کی وجہ سے یہ لوگ وہاں پہ، ڈیموکریسی نہ ہونے کی وجہ سے وہاں پہ اس قسم کی طاقتیں ابھر رہی ہیں، اور پچھلے کچھ وقفے میں بڑی طاقتوں نے، یورپ کی، امریکہ نے ان کو کافی ہوا بھی دی ہے، اس میں کوئی ان کو یوز کیا ہے، وہاں کے ملکوں نے بھی ان کو یوز کیا ہے، ایک ملک اور دوسرے ملک کے خلاف، جس طریقے سے داعش کو بنایا گیا سیریا کے خلاف استعمال کرنے کے لیے، یا جس جو حرکت ہوئی ہے وہاں پہ لیبیا میں، جس طریقے سے گدافی کو ہٹایا گیا، میں کوئی گدافی کا بہت ان کے بہت میں تعریف نہیں کرتا ہوں، ان کی بہت، ان کا حکومت بہت اچھی حکومت نہیں تھی، لیکن جس طریقے سے ان کو ہٹایا گیا، وہ کوئی حق نہیں تھا کسی کو، اور اس کی وجہ سے وہاں پہ ایک بڑی تعداد میں اس قسم کے عناصر وہاں پہ کھڑے ہو گئے ہیں۔ اب ملک بڑھ گیا ہے، تیل کی سپلائی لگاتار بنی ہوئی ہے، حالانکہ وہاں سے اس میں کوئی کمی نہیں ہو رہی، اور उसकी चलते हुए मैं ये देख रहा हूँ कि वहाँ से इतना इन लोगों को असलाह मिला जिसकी वजह से पूरे नॉर्थ अफ्रीका में ये फैल गए। नॉर्थ अफ्रीका में ये लीबिया ही अकेला मुल्क नहीं गिरा, बल्कि चैड, आगे तक जाइए आप तो चैड, माली, नाइजर, तमाम नाइजीरिया में जो हो रहा है, फिर उसके अलावा दूसरे मुल्कों में ईस्ट अफ्रीका के जो हो रहा है, वो मतलब फैलता ही चली जा रही है। ये आग रुकने का कहीं नाम नहीं ले रही। खुद हमारे पड़ोस में अफगानिस्तान में दोबारा से ये लोग उभर रहे हैं, ये इस किस्म के अनासर। इराक और सीरिया की हालत हम लोग देख रहे हैं कितनी बिगड़ गई है, जो कि एक बहुत, ये सारे देश अगर आप देखिए, इराक, सीरिया, बगदाद, दमिश्कस, ये सब कितने इम्पोर्टेंट देश थे, ये दारुल खलीफा हुआ करते थे किसी ज़माने में, इस्लामिक सिविलाइजेशन के सेंटर थे, अब तबाह बर्बाद हो गए। यही नहीं बल्कि सोमालिया बर्बाद हो गया, चैड, माली, नाइजर, ये सब में सिविल वॉर लाइक सिचुएशन है। और जो हालात हैं एक न एक करके आप देखिए, यमन इतना हिस्टोरिक मुल्क, उसमें क्या हालात हो रहे हैं। तो मुझे ये लगता है ये आग रुकेगी नहीं, ये तमाम फैलती चली जा रही है। इसकी बहुत बड़ी जिम्मेदारी वहाँ की हुकूमतों पे है, और उसके साथ साथ जो हुकूमतों के जो एलाइज हैं, बड़ी ताकतें यूरोप और अमेरिका में जो है, वो भी काफ़ी हद तक इसके जिम्मेदार हैं। और ये महज इसका जो मिलिट्री सोल्यूशन देखा जा रहा है, उससे अकेले ये मसला हल होने का नहीं। एक तरफ तो मैं समझता हूँ कि, मैं ये नहीं कहता कि इनके खिलाफ जो भी हो रहा है सही होना चाहिए, मिलिट्री जो इराक की गवर्नमेंट लड़ रही है बिल्कुल सही लड़ रही है, या सीरिया में जो उस तरह की लड़ाई लड़ी जा रही सही है, लेकिन ये है कि जो अमेरिकन इंटरवेंशन है हो रहा है वो उस काफ़ी, या अफगानिस्तान में जिस तरीके से हो रहा है उससे महज काम नहीं बनेगा, बल्कि सोशल, कल्चरल और पोलिटिकल, ख़ासतौर से पोलिटिकल चेंजेस अगर अरब वर्ल्ड में नहीं आए तो आने वाले वक्त में बहुत इस तरह की अनासर बढ़ेंगे।
बहुत शुक्रिया, मैं फिर गुस्सा
है और उनको कोई कुछ नजर नहीं आता, उनको यही बताया गया है कि यही सही इस्लाम है, इस्लाम में इसी तरह करना चाहिए। सारे हर वक्त हर रोज नए फतवे आ रहे हैं, इशू किए जा रहे हैं और कैंप्स चलाए जा रहे हैं मुल्कों के अंदर। तो ये बहुत बड़ी साजिश है जिसके, मैं समझता हूँ जिसके अंदर पूरा आलम इस्लाम इस वक्त फंसा हुआ है, और इससे निकलना बड़ा मुश्किल मुझको नजर आता है। किस तरीके से इसको रोका जाएगा, मैं अभी आगे भी बात होगी तो
बहुत शुक्रिया, मैं फिर आ जाऊंगा आपके समक्ष में।
लेकिन एक बहुत बड़ी मुसीबत खड़ी हो गई है पूरे आलम इस्लाम में, जहाँ जहाँ पे है, ऑस्ट्रेलिया हो या कोई मुल्क बचा नहीं, चाहे ऑस्ट्रेलिया हो या कनाडा हो या
जी। नाज़रीन, हमारी गुफ्तगू जारी है हमारे मेहमानों से, यहाँ पर एक मुख्तसर सा वक्फा लेते हैं। जी नाज़रीन, एक बार फिर आपको खुश आमदीद कहते हैं, चलते हैं इस्लामाबाद जहाँ पर प्रोफेसर नज़ीर हुसैन साहब हैं। प्रोफेसर साहब, मैं आपसे ये पूछना चाहूँगा कि जैसा कि आपने खबरों में सुना होगा कि यमनी अलकायदा ने और इसी तरह इराक के शहर मुसल में, जहाँ इन दिनों दाइश ने अपना हेडक्वार्टर बना रखा है, वहाँ दाइश के एक अहदेदार साद अबुल अंसारी ने ये कहा है कि ये हमला हमने किया है और इस तरह के हमले अमरीका और बरतानिया में भी किए जाएंगे। सवाल ये पैदा होता है कि दाइश ने, जिसकी परवरिश खुद फ्रांस जैसे मुल्कों ने की है, अपने आकाओं को क्यों निशाना बनाने की ठानी है?
अब आसरी साहब, वही बातें दोबारा रिपीट मैं नहीं करना चाहता। इसमें एक और पहलू आपके सवाल के जवाब से पहले मैं देना चाहता हूँ कि इस्लामोफोबिया जो है वो आज से 10-12 साल से यूरोप में फैला हुआ है। और आपको एक बड़ी अजीब, शायद आपने खबर ये ज़रूर पढ़ी भी होगी और सुनी भी होगी, कि फ्रांस के एक मुहक्किक और एक राइटर ने एक नावल लिखा है जिसमें उसने कहा है कि 2050 में फ्रांस में इतनी मुसलमान आबादी हो जाएगी कि फ्रांस की जो हुकूमत होगी वो मुसलमान हुकूमत होगी। लिहाजा ये एक कॉन्कॉक्टेड चीज़ें जो हैं वो भी आ रही, से दो चीज़ें सामने आती हैं। एक तो ये है कि उनको इस्लाम फोबिया डेफिनेटली है, दूसरा वो इस वजह से या इस तरीके से वो इस्लाम को बदनाम भी करना चाह रहे हैं। तो ये बहुत बड़ी चीज़ें हैं। जिस तरह आप देखें, जर्मनी में एंजेला मार्कल ने एक जो पॉलिसी अपनाई है वो पॉलिसी है इंडिजनाइजेशन, कि हम यूरोप में जो चीज़ें हैं, ये जर्मनी की जो चीज़ें हैं उनको बरकरार रखना चाहते हैं। इसी तरह बरतानिया में, अभी ज़ुबैर साहब ज़्यादा बेहतर बता सकते हैं, कि बरतानिया में एक रिस्ट्रिक्टेड इमिग्रेशन की पॉलिसी शुरू हो गई है कि मुसलमानों को जितना रोका जा सके। लेकिन अमेरिका का प्यू सर्वे जो है 2009 का, वो बड़ा अजीब और गरीब है। उसमें लिखा हुआ है कि 2050 में पूरे के पूरे यूरोप की जो आबादी है वो मुसलमान आबादी ज्यादा हो जाएगी वहां की इंडिजिनस क्रिश्चियन आबादी के साथ। तो ये एक ऐसा पहलू है जिसकी तरफ शायद जो यूरोपियन हुकूमतें हैं वो भी तवज्जो दे रही हैं, और शायद ये उसी का एक शाखसाना है कि इस्लाम को किसी तरह से इस पैराए में लाकर उसको बदनाम किया जाए। दूसरा आपका जो सवाल था वो बड़ा अहम है। देखें, मैं इसके जवाब में यही आपसे गुजारिश करूंगा कि एक तो इसका मकसद ये बिल्कुल है कि दाइश के हाथों वो कोई ऐसा काम कराना चाहते हैं जिसकी वजह से वो मुसलमानों पर एक बार फिर किसी किस्म की चढ़ाई कर सकें। दूसरी ये बहुत अहम बात है, जैसे मैंने आपको तालिबान की मिसाल दी थी कि तालिबान को भी अमेरिका ने, मबरी ममालिक ने परवान चढ़ाया था और उसके बाद तालिबान खुद जो हैं उन ममालिक के लिए दर्द सर बन गए थे। तो दाइश में भी ऐसी कोई ऐसी छंबे की बात नहीं है। अभी हाल ही में आप देखें कि अलकायदा को बनाने वाला कौन है, ये मैं नहीं कह रहा, ये फॉक्स टीवी न्यूज की क्लिप है जो इस वक्त मीडिया पे, सोशल मीडिया पे घूम रही है, जिसमें हिलरी क्लिंटन साहबा ने ये फरमाया है कि हमने तालिबान को हमने क्रिएट किया, अलकायदा को हमने क्रिएट किया और अब हम एक और नई फोर्स जो है मशरिक मुस्तवा में क्रिएट करना चाह रहे हैं। तो इससे क्या फर्क पड़ता है? अब आप देखिए कि जैसे अभी हमारे भाई कमर आगा साहब ने भारत से फरमाया कि ये एक पॉलिटिकल गैप जो आया, उस पॉलिटिकल गैप को फिल इन करने के लिए 5,000 अलकायदा के इंसर्जेंट जो हैं वो सूर्या में दाखिल किए गए। वहां पे कई किस्म की जहाद नुसरा बनाई गई, आईएस बनाई गई, आईएसआईएस, पता नहीं क्या क्या दुनिया जहान के जो जहादी थे वहां पे इकट्ठे कर दिए गए। देखिए, उनका मकतमाए नजर जो है वो सिर्फ सीरिया की हुकूमत नहीं था, उनका मकतमाए नजर इससे ज्यादा बढ़ के था। वो तो अब सऊदी अरब पे भी चढ़ाई करना चाहते हैं। लिहाजा जब आप किसी को इतनी पावर देंगे, इतना कुछ देंगे, तो वो अपने जो अजायम है उनको भी कामयाब करने के लिए कुछ ना कुछ जरूर करेंगे। आखिर बात इसमें ये बता दूं, हमारे एक अरबी जर्नलिस्ट हैं, वो जब यमन तशरीफ ले गए, उन्होंने पूछा कि मैं चाहता हूं कि मुझे बताया जाए कि अलकायदा का हेडक्वार्टर कहाँ है। तो आप बड़े हैरान होंगे, उन्होंने बताया जी प्रेसिडेंशियल पैलेस के साथ ही अलकायदा का हेडक्वार्टर है। तो ऐसी हुकूमतों की निगरानी में ये दाइश भी पलती हैं, तालिबान भी पलते हैं, ये अलकायदा भी पलते हैं, और बाद में इन्हीं को मुसलमानों के लिए भी इस्तेमाल होता है और इन्हीं को जो है वो अपने अजायम को कामयाब करने के लिए
बहुत शुक्रिया आपका
जाता है। लेकिन ये मकाफात अमल है, जब आप किसी को इन चीजों के लिए इस्तेमाल करेंगे तो वो खुद वो आपके दर पे आ जाएंगे और आपको ही खाना शुरू कर देंगे।
जी बहुत शुक्रिया अहमद जुबैरी साहब, अभी बड़े अहम नुकते की तरफ इशारा किया है प्रोफेसर नजीर साहब ने। आप देखें कि अलकायदा और दाइश, जबत नुसरा, ये जो तंजीमें हैं, या वाज़ह लफ्ज़ों में कहा जाए कि जो तकफीरी दहशत गर्द ग्रोह या तंजीमें, उनको अरब मुल्कों से माली फंडिंग मिल रही है और ये सब जानते हैं, सऊदी अरब और कतर, कोई बात ढकी छुपी नहीं है। उर्दून, आप देखें कि दहशत गर्द हैं, अलकायदा को दहशत गर्द अमरीका भी कहता है, पूरी दुनिया भी कहती है, दाइश को अमरीका भी दहशत गर्द कहता है, पूरी दुनिया भी कहती है, और पूरी दुनिया ही जानती है कि फंडिंग इन्हीं अरब मुल्कों से उनको मिली माली। एक बार भी इन अरब मुल्कों के खिलाफ अमरीका और मगरबी मुल्कों ने ना तो कोई एतराज़ किया, ना ही किसी तरह की तादीबी कार्रवाई की, ना किसी तरह की पाबंदियाँ आयद की। लेकिन जब फिलिस्तीनियों की बात आती है, मजलूम फिलिस्तीनी जिन्हें कुचला गया है, जिनको उनके घरों से निकाल दिया गया, उनकी अगर ईरान हिमायत करता है, हमास और दीगर फिलिस्तीनी तंजीमों की अगर ईरान हिमायत करता है, तो ईरान पर दहशतगर्दी की हिमायत का लेबल चिपका दिया जाता है, चश्मा कर दिया जाता है। क्या तबसरा करेंगे जुबैरी साहब?
जी, असल में एक इतने हालात जो है वो सादगी, इतने सादे हालात नहीं होते। मैं तो ये समझता हूँ कि हम उस परिंदे की तरह हो गए हैं जो कि एक दाने के लिए अपनी जान गंवा बैठता है, या पिंजरे में चला जाता है, या फंस जाल में फंस जाता है। हम उस तरह, हमारे में वो अक्ल, वो फरासत नहीं रही जो हमारे दीन ने हमें सिखाई थी, हमारे नबी अकरम ने और खुलफाए राशिदीन ने और अहले बैत ने जो हमें सिखाई थी, वो हम में से कहीं दूर चली गई है। क्या इसकी, इसी की वजह, किसकी वजह ये भी हो सकती है कि हम गुलाम बनाए गए 300-400 साल से, हम अपने हालात को खुद संभाल नहीं सकते, हमें ये समझ नहीं आ रही कि हमारे साथ क्या हो रहा है, और हम खुद इस दलदल में ज़्यादा से ज़्यादा जितना निकलने की कोशिश, अव्वल तो कोशिश कर ही नहीं रहे, अगर कर रहे हैं तो इस दलदल में और ज़्यादा फंसते जा रहे हैं। हमारे लिए बड़ा, अगरचे इस्लाम फैल रहा है, मुझे इसका अच्छी तरह इदराक है, मैं लेक्चर देता हूँ अल्हम्दुलिल्लाह, और मुझे पता है कि बहुत सारे लोग इस्लाम की तरफ आते हैं, लेकिन एक दलदल की तरफ भी जा रहे हैं जिसमें से निकलना मुहाल से मुहाल तर होता जा रहा है। हमें इस्तेमाल किया जाता है, हमें पता नहीं चलता, इसके बाद हमारी गर्दनें काटी जाती हैं, हमें पता नहीं लगा, और इसके अलावा हमें ही इस्तेमाल किया जाता है दूसरे मुसलमान भाइयों और बहनों और बच्चों के खिलाफ किया जाता है, हमें समझ नहीं लग रही, हम बड़े तजबजब में हैं कि हमारे साथ क्या हो रहा है।
लेकिन जुबैर साहब, मेरे सवाल का जवाब अभी तक आपसे मिला नहीं।
जी मैं असल में आवाज में कुछ थोड़ा सा कोई प्रॉब्लम है आवाज में, मुझे पूरी आवाज नहीं आ रही थी।
मैं ये पूछ रहा था कि सब जानते हैं कि सऊदी अरब और कतर जैसे ममालिक इन दहशतगर्द गुरोहों की माली हिमायत करते हैं, लेकिन इनकी कोई मजम्मत नहीं करता। मजलूम फिलिस्तीनियों की अगर ईरान हिमायत करता है, जिन्हें बेघर कर दिया गया है, जिन्हें रोज जुल्म का निशाना बनाया जाता है, तो ईरान पर दहशतगर्दी की हिमायत का इल्जाम लगाया जाता है।
ये एक बहुत बड़ी मुनाफिकत मैं इसको समझता हूँ कि एक तरफ तो बड़े टसवे बहाए जाते हैं लेकिन माली इमदाद नहीं की जाती उनकी उनकी जो जो एक जो उनके जो प्रॉब्लम है उसको उजागर नहीं किया जाता, उनको कोई सलूशन नहीं किया जाता, लेकिन दूसरी तरफ ऐसी फजूल बातों में, मैं लंदन में रह रहा हूँ, मुझे पता है कि यहाँ क्या होता है, और मैं जर्नलिस्ट भी हूँ अल्हम्दुलिल्लाह, और मैं फाइनेंशियल कंसल्टेंट भी हूँ, मैं बहुत सारे लोगों को, मिडिल ईस्ट के लोगों को मिलता हूँ, इनके कॉल और फेल में इतना तजाद है जितना कि अब्दुल्ला बिन अबे बिन सलूल के में भी इतना कॉल और फेल में तजाद नहीं था। आपकी बात बिल्कुल सच्ची है कि जब इनके मफादात आते हैं तो वो ये हेल्प करते हैं, जब इनके मफादात इनके खिलाफ चले जाते हैं तो इनके दुश्मन बन जाते हैं, लेकिन ये स्टेटस को मैं कई अरसे से ये कह रहा हूँ कि ये स्टेटस को जो अरब स्प्रिंग चली थी उसके मकासद तो अच्छे थे लेकिन उसको फिर दोबारा उसको हाईजैक कर लिया गया। ये सिलसिला यहीं ख़त्म नहीं होगा, इसके कुछ ना कुछ सम्राट तो मिलेंगे, कितना अरसा लगेगा सिर्फ अल्लाह ताला की ज़ात ही जानती है। हमारे मजलूम बहन और भाई कश्मीर में, गजा में, फलस्तीन में और कितनी जगहों पर ज़ेरे अताब हैं लेकिन उनके लिए कोई बोलने के लिए तैयार नहीं है। ये अगर मुनाफ़िकत नहीं है तो मुनाफ़िकत का मुझे कोई मानी बता दे।
जी कमर आगा साहब, बहुत से तर्जे निगार ये भी कह रहे हैं कि अब चूंकि अफगानिस्तान से गैर मुल्की अफवाज बाहर निकल चुकी हैं, अगरचे माहदे के तहत अमरीकी फौजें वहाँ मौजूद हैं और नेटो ने भी कहा कि तरबियती मिशन पर मौजूद हैं उनकी फौजें, लेकिन जो जंगी मिशन था उनका ख़त्म हो चुका है, तो ये फ्रांस का जो वाकया है या जो अमरीका और बरतानिया भी हमले की धमकी दी जा रही है, ये सब कुछ एक नए 11 सितंबर को जन्म देने की कोशिश हो सकती है, क्या आप इससे मुत्तफिक हैं?
मैं देखिए, इस किस्म के झुटपुट हमले ज़रूर होंगे लेकिन मैं नहीं समझता कि कोई बड़ा हमला अमेरिका में मुमकिन होगा। हाँ, छोटे मोटे चलते रहेंगे, उसके लिए यूरोप अमेरिका काफ़ी तैयार हैं और उन्हीं ने तय कर रखा है। बुश साहब के वक्त में ये तय हुआ था कि अमेरिका जो है वो वियतनाम सिंड्रोम से बाहर आए और डायरेक्ट पार्टिसिपेट करे इराक में, उसके नतीजे ठीक नहीं निकले तो अब लोकल लोगों को इस्तेमाल कर रहे हैं, वहाँ की लोकल आर्मीज का इस्तेमाल किया जा रहा है इनके इनको रोकने के लिए। देखिए, ये जो है अफगानिस्तान से भी में भी दोबारा कोशिश करने की कोशिश कर रहे हैं लेकिन ये मैं नहीं समझता कि वहाँ की हुकूमत अफगानिस्तान की गिरा पाएंगे। आने वाले वक्त में बहुत काफ़ी देर तक ऐसा लगता है मुझे अफगानिस्तान और पाकिस्तान का जो रीजन है यहाँ पर भी जंग चलती रहेगी, ये लोग लड़ते रहेंगे, पाकिस्तान की आर्मी का भी इन्वॉल्वमेंट बढ़ता जाएगा और अफगान आर्मी भी इनसे लड़ती रहेगी, अमेरिकन उनको ट्रेनिंग देते रहेंगे, कुछ पैसा और असलहा भी देते रहेंगे। इराक में जैसे ये उन्हीं ने जो एक बहुत बड़ा इराक और सीरिया में जो हिस्सा कब्जे में किया है यहाँ पे भी इसी तरीके से चलता रहेगा, लड़ता रहेगा। अमेरिकन्स का मानना ये है कि अगर यहीं पे लड़ाई रहेगी, लोकलाइज रहेगी इन मुल्कों में, तो यूरोप सिक्योर रहेगा। अगर यहाँ पे अमन आ गया, ये अपनी हुकूमत बना लेंगे पूरे तरीके से, तो फिर ये यूरोप की तरफ बढ़ेंगे और अमेरिका को भी टारगेट बनाएंगे। मेन पॉलिसी ये है कि तेल की सप्लाई लगातार बनी रहनी चाहिए, उसमें कोई कमी नहीं आ रही है लगातार। लीबिया में मुल्क में दो दो हुकूमतें इस वक्त चल रही हैं, आपस में लड़ाई चल रही है लेकिन तेल बराबर उनका यूरोप जा रहा है। इराक़ के भी तेल पे उनकी नज़र है कि किस तरीके से तेल के ऊपर कंसेशंस मैक्सिमम ले लिए जाएं, और अरब देशों के भी जो तेल पे है उसके ऊपर भी उनकी नज़र है किस तरीके से अफगानिस्तान में एक हुकूमत बन जाए स्टेबल, ताकि वहाँ से वो तेल سینٹرل ایشیا سے تیل اور گیس لا سکیں, تو وہ اس میں اپنا کام ان کا لگاتار جاری ہے. ان کو کوئی فکر نہیں ہے کہ ملک تباہ ہو رہے ہیں, برباد ہو رہے ہیں یا کس طرف جا رہے ہیں. دوسری طرف یہ بھی ہے, وہ یہ بھی اچھی طریقے سے ہم سبھی جانتے ہیں کہ یہ داعش, القاعدہ یا طالبان یہ سیلف ڈسٹرکٹیو فورس ہے اور یہ آپس میں ہی اپنے ملکوں کو ڈسٹروائے کر رہے ہیں. اس میں یورپ سے لوگ ادھر آ رہے ہیں زیادہ تر, بیچ میں چھٹ پٹ ہو جاتی ہیں. فرانس سے 1000 سے زیادہ لوگ وہاں پہنچ چکے ہیں جو لڑ رہے ہیں, کچھ واپس آ گئے ہیں جنہیں اس قسم کی حرکت کی. تو اگر آپ ٹوٹل دیکھیں تو یورپ سے اس وقت مائیگریشن ملیٹنٹس کا جو ہو رہا ہے وہ عراق کی طرف ہو رہا ہے, سیریا کی طرف ہو رہا ہے, ادھر آ رہے ہیں, وہاں نہیں ہے. وہاں کچھ لوگ ہیں اس طرح کی حرکتیں کر رہے ہیں, لیکن ان کی کوشش یہ ہے کہ ادھر آ کے لڑیں, اور اسی لیے یہ چلتا رہے گا. اور یہ مجھے نہیں لگتا کہ آنے والے وقت میں, یہ ایک لمبی لڑائی کی یہ تیاریاں ہیں اور یہاں پہ یہ چلتی رہیں گی, کافی وقفے تک چلیں گی. اس میں بہت سی چیزیں ہیں نظر آتی ہیں. ایک تو یہ بھی ہے کہ فرانس کی جو دوسری طرف یہ بھی ہے کہ ان کی جو پالیسی ہے جو یہ چاہتے ہیں داعش کے فرانس کی گورنمنٹ پہ ہم اس طرح کے حرکت کر دیں گے, یا یورپ میں ایک آدھ دو چار بام بلاسٹ ہو جاتے ہیں یا کینیڈا میں یا آسٹریلیا میں, اس سے تو ان ملکوں کی پالیسی میں کوئی چینج آئے گا؟ تو مجھے کوئی چینج آتا ہوا نظر نہیں آتا. مجھ کو کیا کسی کو بھی کوئی چینج آنے کے امکانات نظر نہیں آتے, بلکہ اس سے نہ تو مذہب کا فائدہ ہو رہا ہے نہ پالیٹکس کا فائدہ ہو رہا ہے. اسلامی حکومتیں خود برباد ہو رہی ہیں اور ان کی پالیٹکس بھی نہیں چل پا رہی ہے, اور مذہب کو بھی ایک بہت بڑا دھکا لگ رہا ہے, اور اینٹی اسلامک جو فیلنگز ہیں وہ پورے ویسٹرن یورپ نہیں ہر طرف بڑھتی ہوئی نظر آ رہی ہیں, اور ایک عجیب سی امیج مسلمانوں کی بنتی چلی جا رہی ہے. یہ ایک بہت سوچ و فکر کی بات ہے, میں سمجھتا ہوں کہ, لیکن مشکل یہ ہے کہ نہ تو کوئی بڑا عالم اسلام میں مسلمان پولیٹیکل لیڈر نظر آتا ہے اور نہ ہی کوئی بڑا اسپریچول لیڈر عرب ورلڈ میں کوئی نظر آ رہا ہے. یہ ایک بہت بڑی مصیبت ان کے سامنے کھڑی ہو گئی ہے جس کے نتائج بہت دور تک جائیں گے.
بہت شکریہ آپ کا. یقیناً ایک حقیقت ہے جس کی طرف ایران کی قیادت نے بار بار شروع دن سے خبردار کیا تھا کہ جو لوگ یہ سانپ پال رہے ہیں یہ سانپ خود ایک دن انہی کو ڈسے گا. اور ایران کے صدر ہوں یا ایران کی دیگر اعلی حکام, اور خاص طور پر قائد انقلاب اسلامی آیت اللہ العظمیٰ سید علی خامنئی نے تو بار بار اپنے خطاب میں علاقے کی عرب حکومتوں کو مخاطب کرتے ہوئے کہا ہے کہ جن دہشت گردوں کو, اور انہوں نے مغربی ملکوں بھی یہی کہا کہ جن دہشت گردوں کو اور تم پروان چڑھا رہے ہو ایک دن یہی تمہارے لیے درد سر بنیں گے. اور ظاہر ہے کہ وہ دن آن پہنچا ہے اور دنیا دیکھ بھی رہی ہے. میں یہاں پر نذیر حسین صاحب سے یہ پوچھنے کی کوشش کروں گا کہ نذیر صاحب, خود فرانسوا اولینڈ نے کہا ہے جو فرانس کے صدر ہیں کہ ان کا ملک اس وقت حالت جنگ میں ہے, سب کو اپنی تہذیب کے مقابلے کے لیے اٹھ کھڑا ہونا چاہیے, یعنی اس طرح سے وہاں پر تشویش پائی جا رہی. امریکہ نے بھی کہا ہے کہ فرانس پر خطرہ منڈلا رہا ہے, اور داعش نے تو دھمکی دے ہی رکھی کہ اس طرح کے حملے اور بھی ہوں گے. تو میں یہ پوچھنا چاہوں گا کہ کیا اب اس طرح کے خطرات جب خود انہی کو لاحق ہو گئے ہیں مغربی ملکوں کو اور امریکہ کو, تو اب یہ ممالک داعش اور القاعدہ یا دیگر جو دہشت گرد گروہ ہیں ان کو مالی فنڈنگ دینے, اسلحہ جاتی مدد کرنے یا ان کی حمایت کرنے کے تعلق سے اپنی پالیسی پر نظر ثانی کریں گے؟
عباس ری صاحب, بڑا مشکل سے ان کو سمجھ آتی ہے چیزیں. آپ یہ دیکھیں کہ ابھی ویتنام کی بات ہوئی تھی, عراق صاحب کے سامنے ہے, افغانستان آپ کے سامنے ہے, وہی غلطیاں جو ہیں یہ بار بار ریپیٹ کر رہے ہیں. ابھی قمر آغا صاحب نے ایک بڑی اچھی بات کی تھی کہ کچھ عوامل ہیں ایسے امریکہ میں یورپ میں جو یہ ہوا دے رہے ہیں کہ ان چیزوں کو آگے پروان چڑھایا جائے تاکہ ان کے اپنے مفادات جو ہیں ان کو حاصل کیا جا سکے. ابھی یہ بات شاید نہیں کہی گئی کہ نیو کنزرویٹو جو ہیں وہ ایک بار پھر سر اٹھا رہے ہیں, کیونکہ پریزیڈنٹ اوباما صاحب جو ہیں ایک بار پھر کمزور ہو گئے ہیں, سینٹ میں ان کی جو نمائندگی ہے وہ کم ہو گئی ہے. لہٰذا جو نیو کانز ہیں جو چاہتے ہیں کہ طاقت کے بل بوتے پر وہ یورپ کی اور امریکہ کی آزادداری قائم کرنا چاہیں, ان کے یہ آسان طریقے ہیں. لیکن دوسری طرف آپ یہ دیکھیے, آپ نے بھی ایک بڑا اچھا سوال پوچھا تھا زبیر صاحب سے کہ یہ مغرب ممالک جو ہیں سعودی عرب کو یا قطر کو یا ان ممالک کو کیوں دہشت گرد قرار نہیں دیتے؟ اس لیے کہ ان کے مفادات وابستہ ہیں, ان کے بہت سے مفادات ریجنل, جیسے ابھی کہا گیا تیل کے ذخائر وغیرہ وغیرہ, تو یہ ایسی صورتحال ہیں جس کی وجہ سے وہ ان ممالک کو کبھی بھی اس لحاظ پہ نہیں لائیں گے کہ ان کے ساتھ ان کے تعلقات خراب کیے جائیں. اب دوسری بات یہ آتی ہے कि इन इन मालिक को ये क्या पड़ी है कि दाइश को असलाह भी दें, दाइश को वो फंडिंग भी दें। देखें, ये एक हम अपनी ज़बान में कहते हैं कि ये एक टू एज सोर्ड है, कि इससे आप नुकसान भी पहुंचा सकते हैं और इससे आपको नुकसान पहुंच भी सकता है। मैं यही कह रहा हूं कि जैसे आपने आगा अली खुमैनी साहब की बात की, इससे पहले जो आप खुमैनी साहब थे आगा, उन्होंने भी ये बात कही थी कि सद्दाम हुसैन एक भेड़िया है जो हमारे बाद आपको खा लेगा, और वो प्रूव हो गई। अभी जब एक लीडर एक बात कह रहा है इस्लामी दुनिया का कि ये बातें सही नहीं हैं, दुरुस्त नहीं हैं। देखें, एक और मसला मैं आपकी तरफ तवज्जो, मुझे मालूम है कि टाइम बहुत कम है, लेकिन एक मिनट में आपका लूंगा कि इस वक्त मगरबी दुनिया को हम बाद में कोसेंगे, पहले ये देखें कि हमारे अपने अंदर कितना खल्फशार है, हम क्यों सुन्नी और शिया और वहाबी और देवबंदी और हदीस वगैरह वगैरह में बटे हुए हैं, कमजोरियां हमारे अंदर हैं जिसको दुश्मन जो है वो एक्सप्लाइट कर रहा है। लिहाजा हमें यह सोचना पड़ेगा। इस वक्त तो सर ये बात हो रही है कि World War III, मुस्लिम World War III, कि दुनिया में जो एक तीसरी जंग होने वाली है वो मुसलमानों के अंदर खुद होने वाली है। लिहाजा अगर ये मगरिब मालिक इन लोगों को तैयार करके पूरी की पूरी इस्लामी दुनिया को तबाह बर्बाद कर देंगे तो छोटे मोटे हमले या छोटी मोटी दहशतगर्दी की कार्रवाइयाँ इनके लिए काबिल कबूल होंगी, उनको बर्दाश्त करने के लिए तैयार होंगे। लिहाजा हमें एक बहुत बड़ी जंग के लिए तैयारी करनी है जो आइंदा आने वाले दिनों में हम पे आइडियोलॉजिकली, इकोनॉमिकली, सोशली और हर तरफ से होने वाली है। उसके लिए हमें अपने आप को तैयार करना चाहिए। लिहाजा आपकी ये बात कि इन दहशतगर्दों को ये फाइनेंसिस क्यों दे रहे हैं, ये वेपन क्यों दे रहे हैं, ये इसला क्यों दे रहे हैं, उनकी बड़ी वजह यही है कि ये टैक्टिकल जो लॉसेस हैं वो बर्दाश्त कर लेंगे, लेकिन इससे वो एक स्ट्रेटेजिक जो कॉन्टेक्स्ट है उसको हासिल करने के लिए जो कि मुसलमानों के खिलाफ होगा वो ज़रूर कोशिश करेंगे।
जी नाज़रीन, आपने हमारे मेहमानों की गुफ्तगू मुलाहिज़ा फरमाई, हम अपने तीनों मेहमानों के, मोहतरम मेहमानों के शुक्रगुजार हैं। और आपके भी जो बात खुलकर सामने आई वो ये कि ये सब कुछ जो हो रहा है दाइश के नाम पर, अलकायदा के नाम पर, जिबतुल नुसरा के नाम पर, तकफीरी ग्रोहों के नाम पर, ये सिर्फ और सिर्फ इस्लाम को बदनाम करने, इस्लामी तालीमात को बदनाम करने, इस्लाम के मुकद्दसात को बदनाम करने और आलम इस्लाम को कमज़ोर करने के लिए साजिश हो रही, जैसा कि हमारे मेहमानों का और आखिर में प्रोफेसर नज़ीर साहब ने भी कहा कि ये ममालिक, मगरबी ममालिक जो इस्लाम दुश्मन ममालिक हैं, इनकी कोशिश ये है कि जंग की आग का दायरा इस्लामी दुनिया तक ही महदूद रखा जाए। अगर इसके नतीजे में छोटे मोटे धमाके या हमले हो जाते हैं तो उनको काबिल कबूल हो, यानी इस्लामी दुनिया तबाह हो, आलम इस्लाम तबाह हो, मुसलमान एक दूसरे का खून बहाते रहें और इस्लामी तालीमात जो आमन आश्ती और मेहर व मोहब्बत की तालीमात है वो दुनिया में आम ना हो सके, और इस तरह से इस्लाम की शबी बिगाड़ कर पूरी दुनिया के सामने पेश करें कि इस्लाम ये है। हालांकि इस्लाम वो दीन है कि जिसका पैगंबर पैगंबर अमन और रहमत बन के आया था और जिसने पूरी इंसानियत को आमन आश्ती, दोस्ती, मोहब्बत, उखवत और भाईचारे की तालीम और दर्स दिया था। लेकिन जाहिर है कि खुदावंद आलम का ये वादा है कि इस्लाम या हक हमेशा कामयाब रहेगा, हमेशा गालिब रहेगा और कभी भी हक जो है वो शिकस्त नहीं खा सकता। मुमकिन है कि वक्ती तौर पर कुछ खवारिज और कुछ ज़मीर फरोश इस्लाम के नाम पर, मुसलमान के नाम पर एजेंट अपने मगरबी आकाओं के हाथों बिक जाएं और बाज़ हुकूमतें भी उनकी इमा पर इस्लाम को कमज़ोर करने के लिए काम करने लगें, लेकिन इस्लाम चूंकि हक है तो हमेशा इंशाल्लाह सर बुलंद रहेगा। अगले प्रोग्राम तक के लिए मुझे अली बासिज़ भी और दीगर साथियों को इजाज़त दीजिए। खुदा हाफिज़।